بسم الله الرحمن الرحيم، نحمده ونستعينه ونستهديه ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا، من يهدي الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد ان لا اله الا الله وحده لا شريك له، ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه ومن كان عن كثيرا. أما بعد، نحن بزرگ و بھائیو، تعالیٰ جل جلاله و من والہ نے ایمان کی نعمت عطا فرما کر اور دین کی نعمت عطا فرما کر اپنی نعمت کے نظام کو انسانوں پر مکمل فرما دیا ہے.
اللہ سبحانہ و تعالی has blessed us with the ایمان and has blessed us with the effort of Rasulullah صلی اللہ علیہ وسلم. And this has completed the deen and completed the ni'mat which Allah subhanahu wa ta'ala has given to us, which is the ni'mat of the iman.
Allah paak ki ni'maton ka jo silsila hai wo iman aur islam ke diye jane par mukammal hota hai.
The blessings of Allah subhanahu wa ta'ala which Allah gives to the people, it completes when the iman and the islam comes, then these blessings are completed.
یہ ایک بہت راز کی بات ہے جو اللہ نے قرآن پاک میں بیان فرمائی ہے.
This is the secret which Allah subhanahu wa ta'ala has mentioned this in the Quran.
الْيَوْمَ أَكْمَلْتُ لَكُمْ دِينَكُمْ وَأَتْمَمْتُ عَلَيْكُمْ نِعْمَتِي وَرَضِيتُ لَكُمْ الْإِسْلَامَ دِينًا. تو اکملت علیکم دینکم واتممت علیکم نعمتی، دین مکمل کر دیا تو اپنی نعمت کا نظام بھی مکمل کر دیا.
In which Allah subhanahu wa ta'ala says, اليوم أكملت لكم دينكم, in which Allah subhanahu wa ta'ala has completed the deen. وأتممت عليكم نعمتي, and has completed the blessings and the ni'mat of an individual. So when the deen becomes complete, then the ni'mat also becomes complete.
اس لیے کہ دین کے بغیر جو نعمتیں ہیں وہ دائمی نہیں ہوتی.
Because the blessings which a person gets without the deen, they are not forever, a constant.
وہ انتہائی عارضی ہوتی ہے.
This is only temporary.
وہ اپنی کوالٹی میں بھی کم ہوتی ہیں اور کوانٹیٹی میں بھی کم ہوتی ہیں.
They are small in quality and quantity.
اور جس انسان کو دیا جاتا ہے اس کے اعتبار سے بھی وہ بالکل موقتی اور عارضی ہوتی ہیں.
And who it is given to also, this is also temporary and for a short amount of time.
اور ان کے نعمت ہونے کے لیے بھی ضروری نہیں ہے کہ وہ نعمت ہی ہوں بلکہ وہ مصیبت بھی ہوتی ہیں.
But the ni'mat which Allah gives to an individual, it's not necessary to stay as a state of ni'mat. It could become a state of punishment for him also.
یعنی وہ امتحان کے لیے دی جانے والی نعمتیں ہوتی ہیں.
Actually this is given for test from Allah subhanahu wa ta'ala.
اب اگر امتحان میں بندہ فیل ہو جاتا ہے تو وہ دی ہوئی نعمتیں مصیبت بن جاتی ہیں.
So if a person fails in that imtihan, in that exam, so that ni'mat which Allah has given, it becomes a fail, it becomes a suffering.
جتنی زیادہ ملتی ہیں ایمان کے بغیر نعمتیں وہ اتنی بڑی مصیبت بنتی ہیں.
So the more blessings and the ni'mat which a person gets and without the iman, it becomes a headache and it's a suffering for an individual.
اسی لیے دنیا میں جو بڑے بڑے مصیبت والے لوگ گزرے وہ وہی ہیں جو دین کے بغیر بہت بڑے بڑے دنیاوی نعمتوں والے بھی تھے.
So the people who has a lot of sufferings and issues came to them in their lives because they had a lot of things, but on top of that things they had no deen in their lives.
اب فرعون جو ہے بڑی مصیبت میں آیا حالانکہ نعمت کے اعتبار سے بڑی نعمتوں میں تھا.
فرعون came into a big suffering even though if you look at the نعمت, they are the biggest نعمت.
قارون بڑی مصیبت میں آیا اس لیے اور دین کے دنیاوی اعتبار سے بہت زیادہ اس کے پاس نعمتیں تھیں لیکن وہ بغیر دین کے تھی تو بغیر دین کے نعمت زیادہ ہو گئی تو مصیبت بھی بڑھ گئی.
So what happens is like the Qarun, he has a lot of wealth. But because this wealth which came to him, it came without the deen. So the more wealth he had, the more suffering he had. Because the deen came, the ni'mat came without the deen.
قرآن پاک میں حق تعالی شانہ نے اس مضمون کو بہت کھول کھول کر بہت تفصیل سے بیان فرمایا ہے.
اللہ سبحانہ وتعالی has opened up this chapter and this topic in detail in the Quran.
اور یہ انفرادی سطح پر بھی بیان کیا گیا اور اجتماعی اعتبار سے بھی بیان کیا گیا ہے.
And this has been explained on an individual scale and also on a collective scale also.
افراد کے ساتھ جو ہوا اس معاملے میں وہ بھی بتایا گیا اور بحیثیت پوری کی پوری قوم کے, قوم شعیب ہے, قوم نوح ہے, قوم ہود ہے, قوم عاد ہے, قوم ثمود ہے, قوم لوط ہے, بحیثیت قوموں کے بھی الگ الگ اعتبارات سے ان کو جو دھوکے ہو گئے تھے نعمت کے ان کو اللہ پاک نے بہت تفصیل سے بیان فرمایا.
So Allah subhanahu wa ta'ala opened this for as an individual also what happened to them. This is also mentioned in the Quran and also what happened to them as a collectively in a form of their nations, you know, قوم عاد, قوم ثمود, قوم صالح, قوم شعيب, قوم لوط, قوم نوح. All of these nations, Allah subhanahu wa ta'ala also explained to them that they had this misconception that the blessings which they had, it's theirs, but because there was no deed in them, so the issues which happened with them, Allah subhanahu wa ta'ala opened to us in the Quran in detail.
دین کے ساتھ جب نعمت ملتی ہے تو وہ اس دنیا میں بھی اور آخرت میں بھی اور ہمیشہ کے لیے ملتی ہے.
So the نعمت, I mean the blessings which we get with the deen, so it is going to be with you in this world and also in the hereafter.
جیسے سلیمان علیہ السلام کو اس دنیا کی نعمتیں ملی, وہ چونکہ دین کے ساتھ تھی تو وہ دنیا کی نعمتیں ہی تھیں, وہ کوئی بھی مصیبت کی شکل بنی نہیں. ہو حضرت یوسف علیہ السلام کو جو نعمتیں ملی وہ نعمتیں ہی تھیں, کبھی مصیبت کی شکل نہیں بنی وہ.
So like Sulaiman alayhi salam, you know, when he got the blessing from Allah subhanahu wa ta'ala, it stayed as a form of blessing, it did not turn into as a form of punishment or suffering. And like Sulaiman Yusuf alayhi salam also, when he got also the blessings of Allah subhanahu wa ta'ala, it did not turn into a suffering, it did not turn into a punishment. It stayed as a ni'mat from Allah subhanahu wa ta'ala because the deen was present with these anbiya alayhi salatu wasalam.
Isliye Allah ta'ala shanu unhe Quran Pak mein ایک بات یوں بیان فرمائی کہ جو زیادہ باقی رہنے والے ہو اور جو زیادہ بہتر ہو وہ قابل ترجیح ہوگی.
So Allah subhanahu wa ta'ala mentions the Quran, the one which stays longer, this is the one which is going to be preferred.
جو زیادہ باقی رہنے والی ہو اور جو زیادہ بہتر ہو.
And the one which is the one which stay longer and which is better, Allah subhanahu wa ta'ala put this in the Quran.
اور دنیا کی نعمتوں کے بارے میں فرمایا کہ یہ باقی رہنے والی بھی نہیں ہے اور یہ بہتر بھی نہیں ہے.
And about the dunya, Allah subhanahu wa ta'ala mentioned, it's not going to stay forever and it's also not better also.
تو ایمان کے ساتھ جو نعمت ہوگی وہ باقی رہنے والی ہوگی, یعنی وہ چونکہ مرنے کے بعد بھی ہوگی اور ہمیشہ کے لیے ہوگی.
So the ni'mat which a person will give with the iman is going to stay forever and it's going to be better also.
اس نے فرمایا کہ بل تؤثرون الحیات الدنیا والآخرۃ خیر وابقا. ترجمہ کر
دیں. That's why Allah subhanahu wa ta'ala says in the Quran that you prefer the dunya, actually akhirat is better than this and this also going to be forever.
اس لیے حق تعالیٰ جل جلالہ امن والو نے ارشاد فرمایا کہ الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی. دین مکمل دے دیا, نعمت بھی مکمل کر دی. اب یہ نہیں ہے کہ نعمت اگر, یعنی دین کے بغیر کوئی ایسی نعمت بندے کو مل سکتی ہے جو اللہ تبارک و تعالیٰ کی نعمتوں کے دائرے میں ہو اور دین کے ذریعے سے نہ دیتی ہو. عجیب عجیب راہ ہے یہ.
So Allah subhanahu wa ta'ala, my dear respect brothers, He gave us the deen, also He gave us the ni'mat. So the ni'mat which Allah subhanahu wa ta'ala has given to us, Allah subhanahu wa ta'ala tells us that, you know, a person is going to get this ni'mat when the deen is there, so it is going to suffice for all of the blessings which Allah subhanahu wa ta'ala gives because of the deen.
یہ جو محنت ہے میرے دوستو, دعوت کی محنت, تبلیغ کی محنت, یہ دین کو مکمل کرنے کی محنت ہے تاکہ نعمت بھی مکمل ہو جائے.
So this effort of the deen which Allah subhanahu wa ta'ala has given to us, the work of da'wah that Allah subhanahu wa ta'ala Allah has given to us, Allah has given us so that to complete the deen also and so that the ni'mat also can stay with us forever.
دین مکمل کرنے کی محنت کریں گے تو آٹومیٹکلی نعمت مکمل ہو جائے گی.
So when we lose the effort of the deen so to complete the deen, so also the ni'mat also will be completed.
کیونکہ نعمت اسی کے ساتھ جڑی ہوئی ہے.
Because the ni'mat is actually linked with this.
علماء نے فرمایا ہے کہ حق تعالیٰ نے اپنے نعمتوں کے خزانے کو دین سے جوڑ دیا.
That's why the علماء they said Allah subhanahu wa ta'ala has attached the treasures of the ni'mat with the deen.
اور مصیبتوں کے خزانے کو بے دینی سے جوڑ دیا.
Allah subhanahu wa ta'ala has attached the sufferings and all of these issues with the distribution of Allah subhanahu wa ta'ala.
Aur har cheez hi Allah ke paas khazane hain.
Allah subhanahu wa ta'ala has treasures of each and every thing.
Aur har khazana Allah ke paas la mahdood hai.
And all the treasures which Allah subhanahu wa ta'ala has, they are unlimited.
इसलिए अगर नेमत के खजाने से किसी बंदे का जोड़ बैठ गया तो अल्लाह महदूद नेमतों के खजाने से उसका जोड़ बैठ गया कभी नहीं खत्म हो और अगर मुसीबत के खजाने से खुदा ना खास जोड़ बैठ गया और ऐसा जोड़ बैठा कि मुस्तकिल वो हो गया तो फिर कभी मुसीबत से बंदा निकलेगा नहीं.
So my dear respect brothers, when a person gets attached with the treasures of Allah subhanahu wa ta'ala, because then this treasure which is going to get will be forever and ever and they are unlimited. And on the other hand, if a person gets linked with the disobedience of Allah subhanahu wa ta'ala and with the treasures of sufferings and problems, then he will stay in that condition for forever and ever and ever.
इसलिए इस दावत के जरिए से सबसे पहले ईमान को बनाना.
So that's why my dear respect brothers, the first thing what needs to be done is to make the effort on the iman through this effort of da'wat ila Allah.
इसमें हक ताला शानहु की अजमत और हक ताला शानहु की बड़ाई और अल्लाह तबारक व तआला की सिफात और उनकी अस्मा का इतना तआरुफ हासिल करना कि बंदे पर इंशरा हो जाए, उसका खुल जाए वो बात और उनकी आजमत को बंदे का दिल, मेरा और आपका दिल जो है वो कबूल करने लग जाए.
So the objective is to understand the greatness of Allah subhanahu wa ta'ala and to understand His vastness and His greatness and His attributes, how Allah subhanahu wa ta'ala is greatest. To that, to comprehend this great thing into our hearts to the extent that a person's mind and the heart accepts the vastness and the greatness of Allah subhanahu wa ta'ala and the attributes of Allah subhanahu wa ta'ala, so that he can get benefit from Allah subhanahu wa ta'ala.
Jis cheez se dil bhar sakta hai wo sirf Allah ki azmat hai.
The thing which is going to fill the heart is the greatness of Allah subhanahu wa ta'ala.
Baki ab kisi cheez se aadmi ka dil nahi bhar sakta.
Besides this, nothing can fill the heart of a person.
Balki Maulana Rum Rahmatullah ne likha hai ki dil ke andar itna phailav hai, yani aadmi ka dil itna bada hota hai, उसमें जगह इतनी ज्यादा है कि सातों आसमान सातों जमीन उसके एक कोने में आ जाते
हैं.
भरना जो होगा वो सिर्फ अल्लाह की अजमत ही से भर सकता है वो.
सो इट कैन गेट ओनली फिल्ड अप ओनली विद द ग्रेटनेस ऑफ अल्लाह सुभानहु व तआला.
तो इस ईमान पर मेहनत करने के जरिए से अल्लाह की अजमत से, अल्लाह की अजमत और किबरियाई से दिल को भरना है.
सो माय डियर रिस्पेक्ट दिस एफर्ट ऑफ द ईमान सो दैट द हार्ट्स कैन गेट फिल्ड अप विद द ग्रेटनेस एंड द एट्रीब्यूट्स ऑफ अल्लाह सुभानहु व तआला इन आवर हार्ट्स.
अल्लाह तबारक व तआला की जो सिफात हैं, अल्लाह तआला के जो नाम हैं, इतने लामहदूद हैं और अल्लाह उनके अंदर आपस में कनेक्शन इतना लामहदूद है कि ये दुनिया की जितनी चीजें हमें नजर आती हैं उनके हल्के हल्के से नामों के कनेक्शन से ये सारी कायनात भरी हुई है.
अल्लाह's names and the attributes are so vast and so great, and they're so great and so vast that actually the thing which you see around us, you know, with the slight and the connections with the names and the attributes of Allah subhanahu wa ta'ala is also so huge and so vast and so great that only a slight effect of that comes into the earth, and this is how you see the whole system working because of that.
अब आप देख लीजिए कि सिर्फ 10 नंबर में कितने नंबर बनते हैं.
सो जस्ट अंडरस्टैंड दैट फ्रॉम 10 नंबर हाउ मेनी नंबर्स आर देयर.
सारे फोन, पूरी दुनिया में जितने फोन नंबर हैं वो 10 के अंदर घूमते रहते हैं.
ऑल द नेम ऑल द नंबर्स व्हिच आर मूविंग इन द होल वर्ल्ड ऑफ सेल फोन्स आर बेस्ड ऑन 10 नंबर्स.
हत्ताला शानू के 99 जो नंबर है, नाम है, वो हमें बताए गए हैं.
So Allah subhanahu wa ta'ala's names and the attributes which has given to us is only, which has been told to us is 99.
Aur ulama ne jo Quran aur hadith mein se nikale hain wo hazar hain, aam taur par chhape hue bhi hazar hi hote
hain. And the ulama, what they have, you know, taken out from the Quran and hadith is approximately 1000, and this what you know, it's all been written over there.
Aur sab jante hain ki Allah ta'ala ki zaat kyunki la mahdood hai to asal mein unke naam bhi la mahdood hi hain.
So because Allah subhanahu wa ta'ala is unlimited, so his names are also unlimited.
तो फिर उनके जो आपस के कनेक्शन हैं वो भी ऐसे लामहदूद हैं.
The connections of the names are also unlimited.
इसलिए कायनात का कोई जर्रा ऐसा नहीं मिलेगा जहां पर अल्लाह ताला के नाम का असर ना हो और नामों के जोड़ों का असर ना हो कि ये नाम कौन सा नाम, कौन से दो नाम, कौन से तीन नाम, कौन से चार नाम मिलके क्या चीज जाहिर हो रही. ये पूरी कायनात इसी चीज का नाम है.
So the whole universe is attached because of these names of Allah subhanahu wa ta'ala. So you will see that in every single atom of the whole universe, that all the names of Allah subhanahu wa ta'ala's effects you will see, and the attachment of the names of Allah subhanahu wa ta'ala, two names, three names, four names, this is also the effect, and what the effect it causes, this is a whole universe is composed of these things. That's the reason he's called the Rabbul Alameen, is the Lord of the whole universe. Because every single atom of the whole universe is linked to him.
वो क्या चीज है उसको वो जानते हैं.
Who he is, only he knows himself.
उसकी जरूरत क्या है उसको जानते हैं.
What is the needs he knows.
वो जरूरत को पूरी करने में मसलहत है या नहीं है वो जानते हैं.
To fulfill the need also he knows.
और वो चीज को जो जरूरत है वो चीज उनके पास मौजूद है.
And the need what it needed he has it.
और वो जरूरत को पूरा करने का इरादा भी करते हैं.
And also he decides to fulfill that need.
ये पांच चीजें जब जमा होती हैं तो किसी चीज की जरूरत पूरी होती है जमीन.
So when these five things are get together, then the need of the thing gets taken care of.
तो पूरे आलम, पूरा यूनिवर्सल, पूरी कायनात, उसके जर्रे जर्रे के बारे में ये पूरी पांचों बातें सिर्फ अल्लाह जानते हैं.
So the whole universe, that like Mustafa mentioned about these five things, the whole universe what they need is only Allah subhanahu wa ta'ala knows about the whole detailed aspects of the whole universe, only Allah knows.
और हर चीज की जो जरूरत है वो जरूरत उनके पास है.
And everything what it needs, the need of that only Allah has it.
और वो उसके पहुंचाने पर कादिर हैं.
And he is capable of providing it.
और वो इरादा भी करते हैं तभी होता है.
And that's why he decides and that thing comes into being.
और वो चीज उसको देना मसलहत है या नहीं है वो भी उनको मालूम है.
And whether to give it or not, this is also he knows.
चाहे वो समंदर की गहराइयों में हो, चाहे वो पहाड़ों के खायों के अंदर हो, चाहे वो आसमानों की वसातों में हो, चाहे वो जंगलों के अंदर हो, कहीं हो कायनात में, दिन के उजाले में हो, रात के अंधेरे में हो, बड़ी मखलूक को हो, छोटी मखलूक को हो, जर्रे को हो, आफ्ताब को, किसी को भी.
Either it's in the depths of the ocean, or in the vastness of the universe, or in the middle of the jungles, or in the whole universe, or is it huge creation of Allah subhanahu wa ta'ala, or is it just a dot or an atom? All of these, they are linked to this, what Allah subhanahu wa ta'ala mentioned. They are linked in all of this manner with Allah subhanahu wa ta'ala, that He is the actual provider and doer of all of the things which He
mentioned. So
that's why the speciality of the sustainer is only with Allah subhanahu wa ta'ala. He is the only one who fits into that link. And
speciality.
The speciality of the sustenance is only belongs to Allah subhanahu wa ta'ala.
इसीलिए हम सब पर सबसे पहले अल्लाह तबारक व तआला की मारिफत की ये शिक खुलना जरूरी है.
That's why this marifat of Allah subhanahu wa ta'ala, this pot needs to be open to all of us.
ये तौहीद का लाजिमा है.
This is the importance of the tawheed.
इसीलिए इस दुनिया में सबसे ज्यादा इसकी मश्क करने का हुक्म है.
That's why we are told a lot to practice this.
इसीलिए सबसे पहले यही जुमला दोहराने को कहा जाता है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन.
That's why we are told to repeat this many times, अल्हम्दुलिल्लाह रब्बिल आलमीन.
कब्र में सबसे पहले यही पूछा जाने वाला है.
And this is what is going to be asked inside the qabr.
दुनिया में आने से पहले इसी का सवाल और जवाब करके भेजा गया है.
So before coming into this dunya, Allah subhanahu wa ta'ala has asked this question before we come into this earth.
इस सवाल का जवाब, ये सवाल करके और इसका जवाब हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के जरिए से दिलवा के दुनिया में भेजने का मतलब ये है कि पूरी दुनियावी जिंदगी तुम्हारी अल्लाह तबारक व तआला के इसके बारे में इस एक सवाल के जवाब के अतराफ में घूमेगी, याद रखना.
So this was asked by Allah subhanahu wa ta'ala, and the answer was provided by Rasulullah sallallahu alaihi wasallam, and he made us understand that your whole life will revolve around this aspect of this.
हुजूर सल्लल्लाहु अलैहि वसल्लम से जवाब दिलवाने का मतलब यह है कि जब अल्लाह ने अलस्तु बिरब्बिकुम कहा था तो इब्न अब्बास रजी अल्लाह तआला अन्हु की तफसीर में यह है कि सब मखलूक जो थी उसने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तरफ देखा कि क्या जवाब देना है.
So at that time the whole creation looked at Rasulullah sallallahu alaihi wasallam for the answer.
तो जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बला फरमाया तो फिर सब मखलूक ने बला फरमाया.
Rasulullah sallallahu said, of course, there is no doubt that you are the sustainer. So the whole universe answered after Rasulullah sallallahu alaihi wasallam.
Agar jawab na dete, to bhi fail ho jate. Khamosh rehte to bhi galat hota, kyunki Allah Taala pooch rahe the.
If you kept quiet,
log poochne par khamosh rehti, to bhi naraazgi ka sabab hota.
Allah has asked this question, and of course, if the makhluk would have kept quiet and the creation would have kept quiet, that was wrong also, because he has asked it. That's the reason.
Aur agar apni akal se soch ke jawab dete to aur zyada khatra tha.
And if they would have answered according to their own understanding, that would have been very dangerous.
Because Hazrat Ibn Abbas ne farmaya ki agar bajaye bala ke naam bol deti makhluk to sare kafir ho jate wahi se. Haan bol deti to kafir ho jate sare.
Because if the creation would have said naam, which means yes, then the Ibn Abbas and the makhluk would have become kafir.
Because Allah Ta'ala pooch rahe the ki kya main rab nahi hu, aur makhluk bolti ji haan. So kya matlab banta hai iska? To sare kafir ho jate hain. To huzur ne saliqa diya, bataya ki jawab yun dene ka hai yahan pe.
So what happened was this, that if they would have said, because Allah, the way Allah subhanahu wa ta'ala asked the question means, am I not your Lord? Am I not your sustainer? So if they would have said yes, it would have meant that, you know what, the answer would not have been correct. So what Allah, what Rasulullah, he said it in a most correct and perfect manner, he said that bala, which means no doubt that you are our Lord, you are our sustainer. So that on that the makhluk also answered that.
So wo jo jawab Allah Pak ne wahan dilwaya, sawal bhi karwaya, jawab bhi dilwaya, ye batane ke liye ki ye zindagi iske atraf ghumegi tumhari is sawal ke jawab se mutalliq.
So Allah subhanahu wa ta'ala, what he told us in the over there was to tell us that your life will revolve around this question and answer.
Ki hamare rab Allah hai.
And our sustainer is Allah subhanahu
wa ta'ala. Aur kainat ke zarre zarre ke rab Allah hai.
And he is a sustainer of each and every single atom of the whole universe.
Aur hamare bachchon ke rab bhi Allah hai.
And he is the sustainer of our children also.
Aur hamari biwi ke rab bhi Allah hai.
Sustainer of our wife also.
Aur biwi ke shohar ke rab bhi Allah hi hai.
And my wife's husband also, he is the sustainer.
Aur bachchon ke maa baap ke rab bhi Allah hi hai.
And the children's parents also, the rab is Allah subhanahu wa ta'ala.
Aur parents ke jo bacche hain unke rab bhi Allah hain.
And the parents' kids also, the rab is Allah subhanahu wa ta'ala.
Aur aadmi ki jo job hai uska rab Allah hai.
And the sustainer of his job also is Allah subhanahu wa ta'ala.
Aur jis company mein job kar raha banda, us company ka rab bhi Allah hai.
And where he is working in the company, the rab of that company is also Allah subhanahu wa ta'ala.
Aur jo company ka owner hai uska rab bhi Allah hai.
And the owner of that company also, his rab is also Allah subhanahu wa ta'ala.
Aur phir sare work hone ke baad mein jo salary aati hai aadmi ke haath mein, uska rab Allah hai.
And after the work, the salary which comes, also the rab is Allah subhanahu wa ta'ala.
Aur uske zariye se jo roti rozi ghalla khareeda jata hai, us ghalle ke ek ek dane ka rab Allah hai.
And from that money which you buy, the groceries and everything, every single, you know, morsel, also the rab is Allah subhanahu wa ta'ala.
Us poore ghalle ka nizam jahan duniya mein jahan jahan se wo ugaya ja raha hai, banaya ja raha hai, gosht ki shakal mein ho, daalon ki shakal mein ho, gehoon ki shakal mein ho, karan ki shakal, kisi bhi shakal ke andar ho, har jagah ka wahan se wo rab Allah hai, wo usne collect kiya hai. Paison ki wajah se wo cheez nahi mil rahi hai. Paison ki wajah se to aap ek bhutta nahi khareed sakte apni puri salary mein. Agar Allah Pak uski qeemat laga de to kahan se khareed. Agar Allah Pak giza khatam kar de to kya kar loge paise ko leke? Agar ghalla hi nahi ugega to kya kar lenge paise ko leke? Hadith mein aata hai na ke Hazrat Isa Alaihis Salam ke jis waqt duniya mein tashreef laayenge us waqt khane peene ki qillat itni ho jayegi ke 100 dinar mein ek gaay ka sara, sirf sara, gosht nahi, haddiyan nahi, sirf sara, khopdi khali wo milegi insaan ko. Jab cheez hi nahi hogi to kahan se cheez aaj ke paison se khareed sakta hai? To cheez ka jo hai rab Allah Pak hai. पैसे भी देता है, फिर जो पैसे से जो चीज खरीदी जाएगी उसके एक 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 दाने का रब अल्लाह है.
So my dear respect brothers, the money which we get as the rab is Allah subhanahu wa ta'ala. And from that money the grocery which we buy and the food which we eat and the meat which we eat and the barley and the bread and all the different sorts of food which is available today which we see, the sustainer of all of this is also Allah subhanahu wa ta'ala. Because if these things, If you have no money, you can even, he's saying you cannot even buy one corn, because the thing is this, if Allah subhanahu wa ta'ala say increase the price of it's not available in the market. So what we do, no matter how much money you have, you cannot buy anything, because the money cannot buy these things, because if there's a shortage, How can you buy? Then he gave an example in the hadith of Rasulullah sallallahu alaihi wasallam. Sir, in the time of Rasul, in the time of Isa alayhi salam, you see the head of a cow will become so expensive, a person would need to have 100 gold coins to buy just the head of the cow. That's how expensive it would become because of the shortage. So Allah subhanahu wa ta'ala, so everything what you see around us, all belongs to Allah subhanahu wa ta'ala, and Allah subhanahu wa ta'ala is the Rabb of each and everything all over the universe.
Phir jab cheez khatam bilkul ho jayegi khane pine ki aur 100 dinar mein ek gaay ka sira bhi musalmanon ko nahi milega, to phir Allah tbarak wa ta'ala ke hukm se Isa alaihi salam musalmanon ko tasbih ki talqeen karenge aur subhanallah khana peena banega, alhamdulillah khana peena banega, la ilaha illallah khana peena banega, allahu akbar khana peena banega, isi se bhook pyaas mit jayegi.
When the food would become scarce to the extent that even the head of a cow you cannot get enough for 100 gold coins, so this is how scarcity would be. So at that time Isa alayhi salam, Allah subhanahu wa ta'ala would tell him, so Isa alayhi salam would say, subhanallah, this would be in lieu of the food. So alhamdulillah, this would suffice you for the food. La ilaha illallah, Allahu Akbar, this would fill your heart and this would be in lieu of the food, and Allah would, through the zikr, Allah would take care of your the needs of the food.
Musalman padte rahenge, unki pyaas bhook khatam hoti rahegi.
They will keep on remembering this and their hunger and their thirst would be finished off.
Ab agar kisi ko kalme ke zariye se bhook pyaas khatam ho jaye to usko kamane ki kya zarurat hai, paison ki zarurat nahi hai usko.
So if the hunger and the food, if the hunger and the thirst is gone by the zikr of Allah subhanahu wa ta'ala, so he doesn't need to work actually because there is no need.
Allah tbarak wa ta'ala jis cheez se chahe bhook pyaas ko khatam kar rahe hai.
Allah subhanahu wa ta'ala can remove the thirst and the hunger from anything he which
wants. Rabb Allah paak hai ghiza ke.
So the sustainer is Allah subhanahu wa ta'ala, the whole food.
To phir wo ghiza jab hamare muh mein aa jati hai, hamare haathon tak, hamare muh tak aati hai, tab bhi Rabb Allah hi hai.
So when that food comes into our mouth, the morsel, still the Rabb is Allah subhanahu wa ta'ala, the sustainer is Allah subhanahu wa ta'ala.
Kyunki muh ke Rabb Allah hai.
Because the sustainer of the mouth also is Allah subhanahu wa ta'ala.
Agar muh ke andar Allah ta'ala ki rububiyat ki tajalli na ho, to jo ghiza hum dalenge wo bajaye zindagi ke maut bahar le aayegi.
Because if Allah subhanahu wa ta'ala's tajalli is not over there, so that food which you are taking, instead of taking the food inside, it might become a means of death for a person.
Isliye ki agar hawa ke naale mein wo khana nikle gaya to gaya kaam ho gaya, qissa usi mein to waqt khatam ho jata hai aadmi ka.
So because if that food gets stuck in the other pipe of the breathing, so the person will die.
Har umr tak har niwale mein Allah tbarak wa taala wo saans ki nali ko dabate hain aur ghiza ki nali ko kholte hain har niwale mein, aur hame nahi pata us cheez ka.
On every morsel which you take, Allah subhanahu wa taala shuts down the valve of the breathing pipe and opens the other valve. This is what Allah subhanahu wa taala does on each and every morsel which you take.
Isliye Allah hi khilata hai.
That's why the sustainer is only Allah.
Hatta ki hame ye kehne ka bhi haq nahi hai ki humne khaya, ye kehne ka haq hai ki Allah aapne khilaya. आप खाते तो आपको कोई कमाल होता, आपका कोई कमाल ही नहीं हुआ तो कहीं को लेते हो क्रेडिट खा मखा के हमने खाया, ये बोल रहे अल्लाह पाक.
So you should, we cannot say that, I ate. Actually, it's Allah subhanahu wa ta'ala, he allowed us to eat. That's the reason, because if Allah would not make it easy for us, otherwise it would have been impossible for us to eat also.
खाने के बाद में पेट में जाने के बाद रब अल्लाह ही है.
And after the food goes inside your stomach, still the Rabb is Allah.
हम सब अल्लाह को रब मान के बैठे हुए होते हैं, इत्मीनान से बोल रहे हैं, सुन रहे हैं, वरना अंदर पता नहीं क्या क्या हो रहा है किसके पेट में.
Because we believe in Allah subhanahu wa ta'ala, he is sustainer, that's why we are sitting over here, otherwise we have no idea what's happening inside the stomach.
क्योंकि हमें आदत हो गई अल्लाह ताला की रुबूबियत के इनसाइड सिस्टम को भुगत भुगत के, देख नहीं रहे हम लेकिन उसको बरत बरत की आदत होगी, हम समझ रहे हैं कि अल्लाह ताला रब, इस मामले में हम बड़े अल्लाह पे भरोसा करने वाले होते हैं, अल्लाह पे भरोसा करके सारे बैठे हुए हैं, हालांकि हमने जो भी खाया होगा पता नहीं उसका पेट में किसके पेट में क्या बन रहा है.
But because we have been accustomed to this habit of understanding that Allah subhanahu wa ta'ala is a sustainer, so the food which goes in, because we are used to and accustomed to the fact that Allah subhanahu wa ta'ala takes care of what digestive system works inside the stomach, Allah, so we are very much stuck on this fact that Allah subhanahu wa ta'ala is taking care of it, but in reality we have no idea what's happening inside the stomach of each and every individual.
इसीलिए इस रुबूबियत के निजाम के साथ में इंसान की जिंदगी कायम है, मौत और जिंदगी दोनों इसी के साथ जुड़े हुए हैं.
So the life under this is set up on the system of the sustenance of Allah subhanahu wa ta'ala.
तंदुरुस्ती और बीमारी इसी सिस्टम से जुड़ी हुई है, रुबूबियत के निजाम से.
So the health and the sickness is also set up with the sustenance of Allah subhanahu wa ta'ala.
Garibi aur ameeri isi system se judi hui hai.
So the wealth and the poverty is also linked in the same system.
Khushi aur gham isi se juda hua hai.
So happiness and the sadness is also linked to this.
So jo hamare halaat hai isi rububiyat ke nizam ke saath mein jude hue hain.
So our system and our conditions are also linked to the same system of sustenance of Allah subhanahu wa ta'ala.
ye jo hum kehte hain karne wali zaat Allah ki hai, ye iske piche bahut kuch kaha jata hai. Mujhe aapko usko pakadna chahiye ki kya kaha jata hai.
So when we are told that the doer is Allah subhanahu wa ta'ala, there's a lot of behind which we need to ponder and think about it, that what's actually taking place behind this word of, you know, the doer is Allah subhanahu wa ta'ala.
Jis lens se bhi jo harkat hoti hai, us harkat ke piche Allah ka haath hai, ye matlab hai Allah ke rab hone ka.
Any action which takes place and every movement behind this is Allah subhanahu wa ta'ala. This is what it means that Allah is the doer of each and every
thing. Chahe kisi qism ki harkat ho.
No matter what type of movement takes place.
Chahe kisi ki bhi ho.
No matter who does it.
Puri qaum ki ho, aadmi ki ho, khandan ki ho, company ki ho, job. Kisi bhi qism ka jo movement hoga, uske piche Allah ka haath hai. Allah ko rab manne ka lazmi link yahi banta hai.
So no matter what type of movement takes place, either individually, collectively, the job or the business, or you know, in the whole manner, it does not matter. The point is this, the doer is behind this, is only Allah subhanahu wa ta'ala.
जब आदमी पर ये बात खुलती है तो आदमी को ये सवाल होता है कि मैं क्या करूं भी, जब सबके पीछे अल्लाह का हाथ है तो मुझे क्या करना है.
So the question pops in a person's mind that, you know, if Allah is the doer of each and everything, so what do I need to do?
तो जवाब उसका ये देते हैं पैगंबर सल्लल्लाहु अलैहि वसल्लम कि अल्लाह का हुक्म पूरा करना तुम्हारा काम है.
So the Anbiya alayhi salatu wasalam, the answer is back. They say that you need to fulfill the order of Allah subhanahu wa ta'ala. This is what your job is.
तो यहां से दीन अल्लाह को रब मानने के बाद दीन शुरू हो जाता है.
So as soon as you understand the rububiyyah, which means that Allah is the sustainer, then the deen starts.
उसमें अल्लाह के हुक्म को मानना है.
In this we have to understand the order of Allah subhanahu wa ta'ala.
अब ये अल्लाह का हुक्म खुशी में आए या गम में आए?
We have to obey the orders of Allah subhanahu wa ta'ala either in a state of happiness or in a state of sadness.
हालात के मुआफिक आए या हालात के मुखालिफ आए?
Either it's for us or it's against us.
जान पर आए या माल पर आए?
Either it's on our wealth or on our self.
बीवी बच्चों पर आए या अपनी जात पर आए?
Either it comes on the family or it comes on ourselves.
अपने बारे में आए या मुतालिकीन के बारे में आए?
Either it comes on ourselves or on our relatives.
अपने ऊपर आए या अपने जज्बात के ऊपर आए अल्लाह काम?
Either this order of Allah comes on us or on our emotions.
बाद मर्तबा अल्लाह तबारक व तआला का अम्र जज्बात पर आता है.
Sometimes the order of Allah subhanahu wa ta'ala comes on our emotions.
उसके जज्बात ऐसे होते हैं कि वो ऐसे करना चाह रहा होता है, अल्लाह का अम्र आता है, ये नहीं करना.
Sometimes his emotions are such that he needs to do a certain thing. Allah's order comes that he cannot do it.
हद ये है कि नेक आदमी के इंतहाई अच्छे जज्बात पर अल्लाह का अम्र आता है बाद मर्तबा.
To the extent that sometimes a pious man, he has to do something very good, and at that time the order of Allah subhanahu wa ta'ala comes on those emotions.
Huzur Pak sallallahu alaihi wasallam ne khwab dekha ki umre ko umrah ke liye tashreef le ja rahe hain.
Rasulullah sallallahu alaihi wasallam saw a dream that he is going to umrah.
Aapne sahaba se zikr farmaya.
He mentioned this to the sahaba.
Sahaba ne kaha bhai bahut acha hai hum bhi chalenge. 1400 sahaba jama hue.
So sahaba were very happy and 1400 of them got together to go.
Aur sare ke sare chalenge.
They left.
Hudaybiyah mein jane ke baad pada hua tha. रुका, जैसे मंदिरों पे रुकते हैं वैसे रुके हुए थे वहाँ.
सो द कैंप एट हुदैबिया,
वहाँ पर मुशरिकीन मक्का ने कहा कि नहीं नहीं आ सकते तुम बैतुल्लाह.
तो मुशरिकीन मक्का ने सदा दे स्टॉप देम.
और हम सबको पता है कि जिद्दे और मक्के के बीच में है हुदैबिया, कितना करीब है, बिल्कुल वो जो किताब रखी हुई है ना उससे जरा पहले है बस.
So you know how close the Hudaybiyah is, you know, where this, the entrance over there, when you see this, how close it was from Makkah to Mukarramah.
अल्लाह ताला का हुक्म ये आया कि इन लोगों के साथ में मुआहिदा कर लो, ये लोग नक्को जाओ बोले ना, उम्रे को मना कर रहे हैं, उम्रा न करो, तुम राजी हो जाओ इस पे.
So Allah subhanahu wa ta'ala has ordered that, listen, they're prohibiting you from entering into the Makkah, so do the treaty with them and don't go.
और यही शर्त नहीं बल्कि उन्होंने कैसी कैसी शर्तें लगाई थी, सबको पता है कि सुलह हुदैबिया में कितने ज्यादा सख्त निजम की शर्तें उन लोगों की तरफ से पेश आई थी.
And we know how many those treaties which took place, all the treaties were actually against the Muslims, and Allah's order was to go and accept that.
Ab huzur ke sath umrah karne ko nikle,
they are with Rasulullah sallallahu alaihi wasallam to do umrah.
Aur umrah karna hai, koi bura kaam nahi karna hai.
They have to do umrah, they don't do something.
Aur huzur sallallahu alaihi wasallam sath mein hai,
Allah's rasul alaihi wasallam is with them.
اب صحابہ کو جوش آ گیا,
صحابہ گال ایموشنل,
حتیٰ کہ عمر رضی اللہ تعالیٰ عنہ کو جوش آ گیا بہت زیادہ,
ویری مچ ایموشنل,
اور بار بار آ کے حضور سے پوچھتے تھے کہ آپ حق پر ہیں یا نہیں ہیں. آپ نے خواب دیکھا تھا نہیں دیکھا تھا, اور نبی کا خواب صحیح ہوتا ہے نا, اور ہم 1400 ہیں, کوئی معمولی تو نہیں ہے, اور جو مکے والے کیا ہیں ان کو چٹنی بنا دے سکتے ہم, کیونکہ وہ سارے کے سارے خالی اکیلے عمر سے ڈرتے تھے, چجائے کہ یہ تو 1400 تھے. کہنے کہ ہم کو ڈرنے کی کیا ضرورت ہے, پھر جب آپ ہمارے ساتھ ہیں تو اللہ کی مدد ہمارے ساتھ
ہے,
اور ہم حق پر ہیں, اور ہم عمرہ کرنے کو آئے, کوئی لڑنے کو نہیں آئے ان سے, ہم تو عمرہ کر کے جائیں گے. حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ کا حکم ہے کہ تم صلح کرو, علماء نے فرمایا ہے کہ یہ آخری درجہ تھا جہاں صحابہ کو یہ آزمایا جا رہا تھا کہ باعث مجموعی ان کے اندر یہ استعداد آ گئی نہیں آ گئی کہ جس کنڈیشن میں بھی جس حالت میں بھی اللہ کا جو امر آئے اس کو قبول کرنے کی صلاحیت آ گئی کہ نہیں آ گئی, اس کی آزمائش تھی.
This was a test from Allah subhanahu wa ta'ala, the last test, that the conditions which came to them, it came on their emotions, whether they would be able to fulfill this or not at this point. This was a major test from Allah subhanahu wa ta'ala, that the sahaba were able to fulfill this test or not.
جب حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا سارے صحابہ نے مان لیا,
رسول اللہ صلی اللہ علیہ وسلم said the sahaba agreed.
اللہ پاک نے آیت اتار دی کہ ہم نے آپ کو فتح مبین دے دی. صحابہ فرماتے ہیں کہ اتنا فتح میرے کا فتح مبینہ, تم سمجھتے ہو کہ فتح مکہ کی وجہ سے اللہ تعالیٰ یہ فرما رہے ہیں اتنا فتح میرے کا فتح مبینہ, نہیں ہم جانتے ہیں اس کو کہ یہ کب نازل ہوئی, حدیبیہ کے موقع پر اللہ نے بتایا کہ ہم نے تمہیں فتح دے دی, یعنی اب تم کمپلیٹ ہو گئے, تم کو بات ماننے کا حکم ماننے کا سلیقہ آ گیا, جذبات کے خلاف سلیقہ, جان کے خلاف تو آ ہی گیا تھا ان کو, بیوی بچوں کے خلاف تو آ ہی گیا تھا ان کو, سمجھ آ رہی بات, مال کے خلاف تو آ ہی گیا تھا ان کو سلیقہ, وطن چھوڑنے کے خلاف آ ہی گیا تھا, اللہ کے راستے میں جانے کے خلاف بھی ان کے جانے کے بارے میں بھی ان کے پاس ماننے کا سلیقہ آ ہی گیا تھا, آخری چیز تھی اللہ کے معاملے میں, دین کے معاملے میں, رسول کے معاملے میں, جب جذبات سامنے آ جائیں تب کتنی اطاعت ان میں ہے اللہ کے حکم کی, وہ چیز جب ہو گئی تو اللہ نے فرمایا اتنا فتح میں لگا فتح مبینہ, فتح مبین ہو گئی جاؤ, اب اس کے بعد راستہ کھل گیا پورا.
So my dear respect for this, Sahaba, they said that you think that this inna fatahna laka fatah mubeena, you know, we have given a complete victory, was done because of the Fatah Makkah. That was not the case. The case was, in the time of Sulh al-Hudaybiyah, when this ayah was revealed at that time to tell us, Allah subhanahu wa ta'ala was testing the Sahaba, radiallahu anhu ajma'een, that they were they able to fulfill this order of Allah subhanahu wa ta'ala, when the order of Allah subhanahu wa ta'ala came against their emotions. So the Sahaba, they agreed upon, because the different types of tests which they have been going through, they have completely succeeded. For example, against their families, against their wealth, against the things of which they possess, leaving their families, going out on the path, all of these different types of tests they have been gone through. But this was the final test in which they had to, you know, go against their emotions. So Allah subhanahu wa ta'ala was testing whether they were able to fulfill this or not. And when they were able to fulfill, Allah subhanahu wa ta'ala opened it, because now they have completed the order of Allah subhanahu wa ta'ala, even though which was against their emotions.
تو اللہ تعالیٰ تو جب چاہے جب فیصلہ فرما دے, ایک منٹ میں فیصلہ کر دیں گے تو جو فیصلہ کر دیں گے وہ ہو جائے گا.
بس
جیسے ہی اللہ تعالیٰ نے ایک ذمہ داری دی امت مسلمہ حضرات صحابہ کو کہ تم کو کرنا کیا ہے, تم کو بس ماننا ہے, بقیہ رب تو اللہ پاک ہے, ہمارا کام کیا ہے, ماننے کا ہے, جو حکم آیا ہے اس حکم کو لینا سیکھ لو.
That the order of Allah subhanahu wa ta'ala which comes, whatever the order of Allah, because this was what Allah subhanahu wa ta'ala wanted, that anything Allah can do anytime. So the order of Allah which comes, accept the order of Allah the way it comes, and Allah subhanahu wa ta'ala will take care of the rest.
تو میرے دوستو دعوت کی محنت کے ذریعے سے میرے میں اور آپ میں, ہم سب میں, سب پوری امت مسلمہ میں یہ مزاج لانا ہے کہ ہم اللہ کو رب مانتے ہیں تو اللہ پاک کے جو حکم ہیں ان حکموں پر ہم آنا سیکھیں, ان حکموں پر چلنا سیکھیں, بقیہ جتنے مسائل ہیں اس کا تعلق ربوبیت سے اور رب میں اور آپ نہیں ہیں، وہ تو اللہ پاک ہیں.
We have to understand that all of this is linked with the rububiyat of Allah subhanahu wa ta'ala, with the sustenance of Allah subhanahu wa ta'ala. So our job is to understand that no matter what the order of Allah subhanahu wa ta'ala comes, we have to accept the order of Allah the way it came.
Isliye har halat mein Allah tbarak wa ta'ala ke deen ki mehnat mein hissa lene ka jazba banane ki koshish karna hai.
So my dear respected brothers, no matter what the conditions comes, our objective is this, that we have to follow the order of Allah subhanahu wa ta'ala, no matter what the situation the condition comes.
اور اللہ تعالیٰ کے آرڈروں میں سب سے اہم آرڈر اللہ تعالیٰ کے دین کی محنت کا ہے. اور نہ صرف دین کی محنت کا آرڈر ہے، دین کی محنت سے محبت کا بھی آرڈر ہے، جیسا کہ ہم بار بار سنتے رہتے
ہیں.
چونکہ محبت کے ساتھ جب اللہ تعالیٰ کا حکم جانا جاتا ہے کہ بھائی یہ محبت بھی رکھنا ہے اس کے ساتھ اور محنت بھی کرنا ہے، تو محبت کے ساتھ جب محنت آدمی کرتا ہے تو جی جان سے کرتا ہے.
Because on a person you have to only love it and you have to make sure that you have to do it too. Because the love, when it comes to fulfill the order of Allah subhanahu wa ta'ala, then a person would put his complete in effort on it to do it because the love is involved in there. So this is how he needs to do.
جب محبت ہوتی ہے تو اس میں مزہ آتا ہے.
Because when he has a love for this, he's going to love it.
تو اگر محبت کے ساتھ دین کی محنت کی جائے گی تو دین کی محنت میں مزہ آئے گا بندے کو.
So a person will do the effort of the deen with the love, he is going to love the effort itself.
اور جب محبت ہوتی ہے تو صرف محنت کرنے میں ہی مزہ نہیں آتا، محنت کے دوران اگر کوئی تکلیف پیش آتی ہے اور اگر کوئی مصیبت پیش آتی ہے تو اس میں مزے میں اضافہ ہو جاتا ہے.
So not only a person loves doing the effort of the deen, but at the same time when he goes through any situations while doing the effort of the deen, the love for that effort also increases.
اس میں جب پیسوں کا تقاضا ہوتا ہے تو آدمی بے پناہ پیسے لگاتا ہے بغیر کسی قید کے، اس میں حساب کتاب نہیں رکھتا کتنے بچ رہے ہیں کتنے جا رہے ہیں کتنے بچ رہے ہیں کتنے جا رہے ہیں، کیونکہ محبت میں حساب کتاب نہیں ہوا کرتا.
Because my dear brothers, when this situation comes and then the time comes to you need to spend, you will spend it, you will not calculate how much money I have to have and how much money I have saved, because in the love you don't calculate these things. He is going to be open to spend as much as you want on this effort.
محبت میں وقت کا حساب نہیں ہوتا.
In the love also there is no time constraints involved in it.
ہاں جس کو کسی سے محبت ہو گئی ہو تو اس نے کتنی مرتبہ اس کے گھر کے چکر مارے ہوں گے، کسی کو یاد ہے؟
طبیعت
تو یہی چاہتی ہے کہ صبح سے شام تک شام سے صبح تک پڑھا ہی رہے بندہ. اس لیے امریکہ والوں کے پاس ابھی کل ایک صاحب بتا رہے تھے کہ سب سے مشکل دن پیر کا دن ہوتا ہے، چونکہ محبوب سے جدائی کا دن ہوتا ہے.
They said that one brother was saying the most difficult day is the day of Monday because this is getting separated from your beloved.
کیونکہ جس سے محبت ہوتی ہے اس پہ ٹائم نہیں ہوا، ٹائم کی کوئی قید نہیں ہوا کرتی.
Because if you love something, you don't have time constraints.
نہ پیسوں کی کوئی قید ہوتی نہ ٹائم کی کوئی قید.
There's no constraints of money or the constraints of time.
اور اس کے ساتھ ساتھ جذبات بھی آدمی اس پر لگا دیتا ہے. اب اندازہ لگائیے کہ اللہ نے اگر دین کی محنت سے محبت کا حکم دیا ہے تو یہ سب چیزیں بھی تو اللہ چاہ رہے ہیں نا اس میں. اور یہ بات بھی ہے کہ یقیناً اس میں ایسی کوئی بات ہے جو چھپا کے اللہ نے رکھی ہوئی ہے کہ اگر یہ امت دین کی محنت پر محبت کے ساتھ میں لگ جائے گی، جس میں جان بھی بے پناہ، جس میں مال بھی بے پناہ، جذبات بھی بے پناہ اور اپنی صلاحیتیں بھی بے پناہ جب لگے گی تو اس کے اثرات سارے عالم پر کیا ہوں گے؟ اس کا کوئی راز ہے جو اللہ نے چھپا کے رکھا ہوا ہے؟ اور ایسا کوئی چھپا ہوا راز نہیں ہے، پوری دنیا کو دکھایا ہوا ہے کہ کیسے حق تعالیٰ نے دین کی محنت کے ذریعے سے سارے چہار دانگا عالم کے اندر اسلام کی روشنی کو پھیلایا ہے، اور جب بھی یہ ہوگا تو پھیلا دے گی. اس لیے اللہ پاک نے دین کی محنت اور اس کی محنت کی محبت کو لگا دیا تھا.
So my dear respect for Allah subhanahu wa ta'ala has added his deen and added the effort of the deen with the love of this deen. So when a person was going to spend with his love and with his time on the effort of this deen, so the effect, there's some secret behind it, there's some reason behind it that Allah subhanahu wa ta'ala wants us to understand. And we can see that by when a person is putting effort in this manner, Allah subhanahu wa ta'ala has spread this all over the world and you can see the effects of it.
Haftala shanuhu ni mere dosto. اس وقت میں یہ جو نعمت ہمیں دی ہے یہ بہت بڑی نعمت ہے، اللہ تعالیٰ ہمیں اس کی قدر کی توفیق دے.
this time has given us a shepherd of the deen. May Allah make it easier. We should appreciate it.
ये फितरों का वक्त है.
It's a time of trials and tribulations.
हाँ, हमारे ईमान और अमाल के और दीन के मेल्ट होने का टाइम है ये.
That time where our iman and amal are being melted away.
जो अमल हम कर रहे हैं हमारी झोली में बेपनाह बड़े बड़े होल्स हैं, कोई चीज दिख नहीं रही उसमें.
What's happening is that we have big holes in our pockets which is making this fall off our big amal.
हमारा ईमान नहीं बच पा रहा है, वो मेल्ट हो जा रहा है.
Because the iman is not being able to.
हमारी नमाज और रोजा वो नहीं बच पा रहा, वो लीक हो जा रहा है.
Our salat and fasting is also melting away.
हमारी जिक्र और तस्बीह वो मेल्ट हो रही है, वो लीक हो जा रही है.
Our zikr and tasbih is also melting away.
हमने कितनी मर्तबा 40-40 दिन लगाए होंगे, पता नहीं वो कब के ही मेल्ट हो चुके होंगे. मगर हम मायूस होकर बैठ नहीं सकते थे कि मेल्ट हो जा रहे तो हम क्या करें. मेहनत करेंगे तो वो हमारे होल भी अल्लाह पाक अपनी कुदरत से रहमत से बंद करके उसको ठहराने के काबिल बनाएंगे. क्योंकि हमारे अमाल और हमारा ईमान और हमारा दीन जिस दिन सेफ हो गया ना, बच गया, उसके असरात जाहिर हो जाएंगे. हमारा वो बच नहीं रहा, इस वजह से असरात जाहिर नहीं हो रहे.
बिकॉज अवर ईमान और अमल साले इज नॉट बीइंग सेव्ड, दैट्स द रीजन यू डोंट सी द इफेक्ट ऑफ इट. सो वंस वन विल गेट सेव्ड देन यू विल सी द इफेक्ट ऑफ इट ऑल ओवर द वर्ल्ड.
तो मेहनत तो पूरी दुनिया में इंसानों के अंदर और अपनी जात के अंदर मिला के करना है ताकि हक तआला शानहु रहम फरमा दें और फजल फरमाकर इरादा कर लें हमारे ईमान और अमाल के बचा लेने का.
सो वी हैव टू डू द एफर्ट ऑल ओवर द वर्ल्ड सो दैट अल्लाह सुब्हानहु व तआला कैन डिसाइड टू सेफगार्ड अवर ईमान एंड अवर अमल सालेह सो वी कैन सी द इफेक्ट ऑल ओवर द वर्ल्ड.
जिंदगी का कोई भरोसा नहीं, कब इस दुनिया से चले जाना पड़ जाए. वक्त हमारे पास कितना है वो भी हमें नहीं मालूम है बिल्कुल. और हमारे साथ हमारे पास वक्त तो होगा लेकिन सेहत भी है क्या नहीं है, फुर्सत भी है क्या नहीं है, वो भी नहीं मालूम है हमको. इसलिए मेरे दोस्तों पहली फुर्सत में हमें अल्लाह के दीन की मेहनत में हिस्सा लेना है.
That's why the first opportunity which we get, we need to do the effort of the deen.
अगर आदमी फुर्सत के इंतजार में रहा और फुर्सत ही न मिली तो क्या होगा?
He's waiting for the time to get and then he doesn't get time, what's going to happen?
और अभी फुर्सत है हमारे पास.
And then the time is only available now.
तभी तो हम जाप कर रहे हैं.
That's the reason we are doing the work.
हम ये समझ रहे हैं कि हम जाप कर रहे हैं तो फुर्सत नहीं है, हालांकि फुर्सत है बल्कि जाप कर रहे हैं.
It's not that because we have we're doing the job, that's why we got no time. Actually, we have that time. That's the reason we are doing
this. जो हमें टाइम दिया गया था, हमने अपने तौर पर सजेस्ट किया, अपने तौर पर तजवीज किया कि इस टाइम को कहाँ यूज करना है, कैसे यूटिलाइज करना है, तो हमने जॉब में घुसा दिया उसको.
So what we did was, the time which was allocated for us, we decided ourselves that where we this time should be spent. That's why we put this. We stack this time into to do the work of job.
अगर हम इस टाइम को अलग से उठा के रख देते कि ये अल्लाह की अमानत है, फिर अल्लाह से अल्लाह के रसूल से पूछते कि इसका यूज कैसा होना है, तो वो बताते कि जॉब में कितना जाएगा, दीन की मेहनत में कितना जाएगा और असल जॉब है क्या.
So only we could have safeguarded that time and hold it on one side and ask Allah and His Rasul, can you please tell us what to do with this time? So Allah and His Rasul would have told us that how much you need to do the work and how this time has to be spent. So that our time could have been spent properly.
हज़रत इनामुल हसन साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि भाई टाइम तो जब नहीं रहेगा, जब इंसान का इंतकाल हो जाएगा. जब तक मरा नहीं है वो, उस वक्त तक तो उसको टाइम दिया गया है कुछ करने के लिए.
Till he has not died, he is alive, so he has the time has been given to him.
हमने अपनी नादानी से अपने टाइम को ऐसी जगह फंसा के रख दिया है कि असल काम के लिए वो टाइम हम नहीं निकाल पा रहे.
And the time which we have, the time which was allocated to us because of our, because of lack of understanding, we have stuck this time in a place where we are not supposed to do. That's the reason we are busy.
अब इससे पहले कि वो टाइम बिल्कुल ही खत्म हो जाए जो हमें दिया गया था, हमें नया डिसीजन लेना चाहिए थोड़ा सा, वो नया प्रोग्राम बनाना चाहिए, उसका नया स्केड्यूल उसका करना है कि भाई किसी तरीके से कुछ अल्लाह के दीन की मेहनत में हमारा वक्त लग जाए और साथ साथ बीवी बच्चों के पढ़ने का निजाम भी काबू में आ जाए.
Before my dear brother, it becomes too late, and we should make sure that our time is spent properly in such a manner that inshallah Allah subhanahu wa ta'ala takes care of the effort of deen also and our system of family and taking care, that also will be taken care of, provided we put this time in a correct manner.
ये एक बेहतरीन मौका है मेरे दोस्तों अपनी जिंदगी में कि हम दीन की कुछ मेहनत करके ज़खीरे आख़िरत कर लें.
So it's the best time that we should do some effort so that we can have some investment for the Akhirah.
Kitne log hain jo paralyzed ho gaye safar karne ke qabil nahi rahe?
How many people are there who are paralyzed they can't travel?
Kitne log hain jinko aisi bimari declare ho gayi ki ab uske baad 4-6 mahine marne ka unka intezar baki rehta hai?
How many people have been given the time from the doctor that this is the only time which you have and then die for 6 to 1 month?
Jiske test mein ye aa jata hai ki ab isko jana wala cancer ho gaya nauzubillah aur janab ye khatam ho jayega. तो वो उसके बाद ये सोचने का टाइम है उसको कि मैं तो जॉब करना था, मेरे जॉब का क्या होगा, मेरे बच्चों का क्या होगा, मेरे मकान का क्या होगा, मेरे बिजनेस का क्या होगा, मेरे फला का क्या. बहू मरने का टाइम आ गया, जो होना है वो होते रहेगा, तुझे तो मरना है. तो मेरे दोस्तों जिंदगी और मौत ऐसे अल्लाह ने बनाई है. इसी वजह से हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि दिन में 20 मर्तबा अपनी मौत को सोचा करो.
And then he would die. So does he have the opportunity, or does he have the time enough to sit and think? You see, I have my wife, I have my kids, I have my family, I have my job, I have my all of these options with me. So he said that it doesn't matter whether you are worried or not, you have to leave. You have to get away from this dunya because the time has been allocated that you have to get out of this place. So the person has no time after that. Because Allah subhanahu wa ta'ala has, so the mighty brothers, Allah is saying that Allah has given us this only time. So before the time comes out of our hands, and we cannot take any decisions, we need to take the decisions right now at the correct time. And Rasulullah sallallahu alayhi wa sallam has said that you should remember the death 20 times a day, so that the reality of the death can come in front of you.
और फरमाया कि जो आदमी दिन में 20 मर्तबा अपने मौत के बारे में सोचा करे उसको शहादत का मकाम मिलता है. अगर दिन में 20 मर्तबा आदमी अपनी मौत के बारे में ऐसे ही सोचे कि बताओ अगर मेरा इंतकाल हो गया तो क्या होगा, और ये ऐसी कोई बीमारी सामने आ गई तो क्या होगा, और ऐसा कोई एक्सीडेंट हो गया तो क्या होगा, मैं मर जाऊंगा आज तो मेरी बीवी बच्चों का क्या होगा, 20 मर्तबा अगर दिन में सोचेगा पर अंदाजा कीजिए आप, तो उस पर क्या तासर होगा, इस दुनिया की मोहब्बत क्या बाकी रहेगी. और मजे को खत्म करने वाली चीज होती है ये फीलिंग जो है खादिमुल लज्जत, लज्जत को खत्म करने वाली, लज्जत की फीलिंग को खत्म करने वाली होती है. हुजूर ने फरमाया है क्योंकि लज्जत और इंजॉय करने की तरफ जो चस्का लगा हुआ होता है वही चीज गफलत में डालती है और असल काम करने नहीं देती है. हुजूर ने फरमाया कि जब तुम 20 मर्तबा ऐसा सोचा करोगे तो तुम्हारी तबीयत ठंडी हो जाएगी इस दुनिया से, फिर तुम सोचोगे कि मुझे जो जरूरी काम है वो करूं और निकल जाऊं इस दुनिया से.
So my dear respect for this, when a person would think on a daily basis that, if I die today, what would happen to my wife? Or what would happen to my kids? Or what would happen if I die today? What about my job? What about my business? So if he keeps on talking about his death on a daily basis, 20 times a day, so what would be his effect? What kind of effect is going to have? And then he would start thinking for the akhirat, that this is what the real is akhirat. That's why it comes in the hadith of Rasulullah sallallahu alaihi wasallam, which means, and remember the one which breaks the back of all the desires. Because when this thing is going to come on his mind set, then he would not have time to go after the desires and to go after his, the different types of, things which comes inside his heart, which he runs after the dunya. This would go away from him and the reality would be sinking into him. And what he would do is this, let me take care of the important things and I have to leave this place. This would be his mode of operation in the world.
और जब ये बात आ जाएगी तो हमारा अल्लाह के दीन की मेहनत के लिए वक्त लगाना आसान हो जाएगा.
So when this reality would sink into us, it would be very easy for us to do the effort of it.
और जहां तक मसाइल हैं उसका ताल्लुक फौरन रुबूबियत से बंदा जोड़ेगा.
And then any
issues, जब अल्लाह पाक रब है तो मसला हल हो गया.
And any issues and conditions will eventually link it to the sustenance of Allah subhanahu wa ta'ala, because Allah is the actual doer of each and everything, so he would have peace in his heart that it would be taken care of.
और रुबूबियत पर यकीन पैदा करना और उस रुबूबियत पर यकीन पैदा करके तवक्कुल अंदर लाना अपने, ये भी ईमान की सिफात में से, और ये भी टेस्ट है कि दीन की मेहनत इसीलिए भी करना है कि मेरे अंदर भरोसा कितना है अल्लाह पर.
This is also just from Allah subhanahu wa ta'ala, how much trust I have on Allah subhanahu wa ta'ala. This is to the sustenance and the belief on Allah subhanahu wa ta'ala. This going in the path of Allah is going to, this is going to be a test for us also, how much I trust on Allah about his tawakkul.
Allah ta'ala ki ek aadat khas hai, wo ye hai ki jitna unpe bharosa kare utna wo saath de de.
And one of the amazing Allah subhanahu wa ta'ala's attributes are in his sunnah is that whoever a person trusts on him, Allah takes care of him.
Aur jitna Allah ta'ala pe doubt kare utna wo saath nahi dete.
And the more a person doubts on Allah subhanahu wa ta'ala, the more Allah subhanahu wa ta'ala leave him alone.
اسی لیے فرمایا علیہ اللہ بکاف نبدا، کیا اللہ اپنے بندے کو بس نہیں ہے؟ حضور پاک صلی اللہ علیہ وسلم کو فرمایا وتوکل علی الحی الذی لا یموت، ارے اس زندہ پہ بھروسہ کرو جو مرتا نہیں ہے. تو اللہ تبارک و تعالیٰ کی ذات عالی پہ بھروسہ کرنا اور ان کے ساتھ حسن ظن بنانا. حضرت مولانا سعد صاحب کے بیان میں ایک مرتبہ میں نے سنا، وہ فرما رہے تھے کہ اس دنیا میں انسان کے پاس سب سے بڑی طاقت اللہ کے ساتھ اچھا گمان ہے. اچھا گمان اوپینین کچھ بولتے ہیں یا کچھ اور لفظ ہے؟ اوپینین تو مشورہ ہو جاتا ہے. اچھا گمان حسن ظن، انا عند ظن عبدی بھی، میں اپنے بندے کے گمان کے ساتھ معاملہ اس کے ساتھ کرتا ہوں.
گڈ تھاٹ اباؤٹ اللہ سبحانہ
و تعالی. تو سب سے جتنا اچھا گمان اللہ کے ساتھ بندے کا بنتا ہے، اللہ کا معاملہ بندے کے ساتھ ویسے ہی ہو جاتا ہے.
So the more a person has good thought and good opinion of Allah subhanahu wa ta'ala, then Allah subhanahu wa ta'ala deals with him in the same manner.
Good expectation.
حتیٰ کہ یہاں تک کتابوں میں بھی لکھا ہوا ہے اور واقعات ہوئے ہیں اس طریقے سے کہ اگر یہ گمان بن گیا اللہ کا کہ میں یہاں پانی کے اوپر سے جا رہا ہوں اور میرے پیر نہیں ڈوبیں گے، اللہ نہیں ڈوبائے گا، اگر ایسا گمان بن گیا کہ اس کے بارے میں اس کے اپوزٹ پاسبلٹی ختم ہو جائے دماغ میں سے، تو آدمی سیدھا چل سکتا ہے پانی پہ، وہ ڈوب نہیں سکتا.
That he thinks that this, I can walk on this water and there's nothing negative in his mind, he can actually walk on the water.
Allah pe itna bharosa ho ki uske khilaf ka wahm bhi na aaya. Allah pe bharosa.
His trust on Allah subhanahu wa ta'ala is so much that there's not even any negative thought besides this, it will make him walk on the water.
Isliye ye dekha gaya hai ki gumaan Allah ke saath kaisa hai mera. Kyunki gumaan Allah tbarak wa taala par, Allah tbarak wa taala ki qudrat, Allah taala ki meharbani, Allah ka rahm, Allah ki kya, یعنی اللہ کی جتنی صفات کھلتی ہے بندے پر، اتنا اچھا گمان بندے کا ان کے ساتھ بنتا ہے.
So the more Allah's attributes, Allah's greatness opens on an individual, the more he is going to have the correct expectations and the good expectations and the good opinion about Allah subhanahu wa ta'ala.
اس لیے میرے دوستو، اللہ کی ذات عالی پہ اچھا گمان کر کے، ان پہ بھروسہ کر کے، ان پہ بھروسہ سیکھنے کی نیت سے، ان کی ربوبیت کا یقین دل کے اندر پیدا کرنے کی نیت سے، ہمیں اللہ کے راستے میں دور اور دیر کے لیے جانے کے فیصلے کرنا ہے. کریں گے سب ان شاء اللہ.
We need to go out in the path of Allah subhanahu wa ta'ala to get this reality inside us. So inshallah, do you want?
ہم میں سے ہر کوئی ساتھی اس بات کا ارادہ کرے کہ انشاءاللہ میں ضرور چار چار مہینے اللہ کے راستے میں جاؤں گا، اور دعا کریں اس کے ساتھ، اور اللہ سے مانگے اور منوائے اللہ سے کہ اللہ آپ مجھ سے کام کروا لیجئے، اور صفات قبولیت کے ساتھ میں کرا لیجئے، اور میرا ایمان بنا دیجئے، میرا تعلق بنا دیجئے. یہ سوچ کے میں ارادہ کروں، اس کا اظہار بھی کر دوں، اس کی دعا بھی کروں، اس کی کوشش بھی کروں، اور اللہ سے معافی بھی مانگتا رہوں کہ ساری دنیا پھر رہی ہے، میں ہی نہیں پھر رہا ہوں، میرے گناہوں کی نوسط کی وجہ سے مجھے موقع نہیں مل رہا ہے. آدمی شرمندہ بھی ہو دل میں، ان سب چیزوں کے ساتھ اللہ پہ بھروسہ کر کے ارادوں کا اظہار کرو، آپ دیکھو گے کہ انشاءاللہ اللہ پاک کی مدد شامل حال ہوگی اور آسان ہو جائے گا کرنا.
So my dear respect, whether my person has a correct opinion and good expectation of Allah subhanahu wa ta'ala, and goes out with this and he asks Allah subhanahu wa ta'ala, Allah please, if you allow me to go out in your path, you know, Allah subhanahu wa ta'ala, please forgive me the sins, and you know, Allah, that because of my sins I'm unable to go out in the path of Allah to do the effort of the deen. And with this thing, when he's going to ask Allah subhanahu wa ta'ala, he's going to beg Allah subhanahu wa ta'ala, has a good opinion, Allah subhanahu wa ta'ala will make it easy for him. Then after Allah subhanahu wa ta'ala will allow you to go out in the path of Allah.
ارادہ کرو میرے دوستو، ہمت کرو اور حوصلہ کرو، چار چار مہینے کے لیے اپنے ناموں کا اظہار کرتے جاؤ، سارے ارادے کرو، کوئی مسئلہ نہیں ہے. اللہ پاک پہ بھروسہ کرنا ہے، کوشش کرنا ہے. اگر کوشش کے باوجود بھی ہم فیل ہو گئے تب تو ہم عذر بھی کر سکیں گے نا، لیکن ہم ارادہ تو کریں، ارادہ تو ظاہر کریں، کوشش تو کریں. ولو اراد الخروج لاعدوا له عدا، اللہ فرمائے اگر نیت اچھی ہوتی ہے تو کم از کم تیاری تو کرتے. تو ہم کوشش کریں، تیاری کریں، پھر بھی کوئی عذر آتا ہے تو دیکھا جائے گا، وہ تو بات کی بات ہے. ہم پہلے سے کیوں توقع کیے ہوئے ہیں کہ ہمارے ساتھ عذر پیش آ جائے گا؟ اس لیے چار چار مہینے کے ارادے کرو میرے دوستو.